बहुप्रकोपीय जोखिम आकलन तथा जोखिम संवेदनशील भूपयोग नीतिको नालीबेली रेडियो कार्यक्रम सुरक्षित आवास।
भोलि होइन आजै थालौं विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौं।
नमस्कार, रेडियो कार्यक्रम सुरक्षित आवासमा तपाईँलाई स्वागत छ। म गीता चिमोरिया
अनि म राधाकृष्ण दिताल।
कार्यक्रम सुरक्षित आवास युएसएआइडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा अगोरा क्रिएसनले तयार पारेको हो र तपाईँ अहिले यो कार्यक्रम रेडियो सैलुङ दोलखा, धादिङको रेडियो धादिङ, दाङको रेडियो तुलसीपुर, रेडियो साथी बर्दिया, रेडियो पश्चिम आवाज लम्की कैलालीबाट सुनिरहनु भएको छ।
यस्तै गोदावरी एफएम अत्तरिया कैलाली, सुर्खेतको रेडियो भेरी र रेडियो ध्रुवतारा दैलेखबाट पनि तपाईँले अहिले यो कार्यक्रम सुनिरहनु भएको छ।
तपाईँले हरेक हप्ता यसै समयमा कार्यक्रम सुरक्षित आवाज सुन्न सक्नुहुन्छ। कार्यक्रमको पुनः प्रसारण पनि सुन्न सकिन्छ। साथै अगोरा पडकास्टमा समेत यो कार्यक्रम सुन्न सकिन्छ।
यो कार्यक्रममा हामी विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका विषयमा कुराकानी गर्छौँ। साथै बहुप्रकोपीय जोखिम आङ्कलन र जोखिम संवेदनशील भू उपयोग नीतिबारे विस्तृत रूपमा छलफल गर्छौँ।
रेडियो कार्यक्रम सुरक्षित आवासको तेस्रो अङ्कमा आज हामी प्रकोप तथा विपद जोखिम पहिचानका विषयमा कुराकानी गर्दैछौँ।
आफू बसेको ठाउँमा भूकम्प, बाढी, पहिरो, आगलागी वा चट्याङ जस्ता कस्ता कस्ता विपद जोखिमका सम्भावनाहरू छन् त्यसबारेमा तपाईँले कतिको ध्यान दिनुभएको छ?
आफ्नो बस्ती, आफू बसिरहेको घर वा अन्य पूर्वाधार प्रकोप तथा विपद जोखिमका हिसाबले कतिको जोखिम मुक्त या उच्च जोखिममा छन् पहिचान गर्नु भएको छ कि छैन, आज हामी यिनै विषयको सेरोफेरोमा रहेर छलफल गर्नेछौँ। कार्यक्रममा तपाईँलाई हामी विभिन्न सामग्रीहरू सुनाउनेछौँ अनि हामी तपाईँलाई सुनाउनेछौँ नाटक श्रृङ्खला गाउँको गस्ती।
आज त खोला पनि कति सङ्गलो देखियो, मोहनी लाउने वातावरण।
गाउँ त बर्खाको समयमा झन् सुन्दर देखिने है, चट्टा तते हरियाली, धान फुल्न लागेछन्। फेरि हाम्रो गाउँमा धान मात्रै होइन, अरू उब्जनी पनि राम्रो हुन्छ।
त्यही भएर त गाउँ छोडेर जानै मन लाग्दैन नि।
कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला।
कार्यक्रमको सुरुमा नागरिकका कुरा सुनौ। प्रकोप तथा विपद जोखिम पहिचानका बारेमा तपाईँलाई के थाहा छ भनेर हामीले विभिन्न जिल्लाका नागरिकलाई सोधेका छौँ। उहाँहरू यस विषयमा के भन्नुहुन्छ एकैछिन सुनौ है त।
सञ्जिता थापा, राजापुर नगरपालिका वार्ड नम्बर 1 हिमालीपुर। राजापुर नगरपालिकाबाट तयार नेपाल CSDR-बाट त्यसै गरी रेडियोबाट सूचनाहरू पाइरहेको हुन्छौँ। साइरन बजेर सूचना भइरहेको हुन्छ, त्यसै गरी मोबाइलमा SMS-बाट पनि हामीलाई खबर भइरहेको हुन्छ।
बुधराम चौधरी, राजापुर नगरपालिका वार्ड नम्बर 3 नङ्गापुर। बर्सातको बेलामा चाहिँ हामी चाहिँ नदी कटान त फरिज छैन, त्यसमा चाहिँ बारी डुबानमा पनि परिरहेछौँ।
नमस्कार, मेरो हेलुराम चौधरी हो, राजापुर 5 बर्खा भमराको स्थानीय वासी हो। यो राजापुर क्षेत्र भनेको बाढीको उच्च जोखिम रहेको क्षेत्र हो। 1, 3, 4, 7, 8, 9 यी चाहिँ विशेष बाढीका उच्च जोखिममा रहेका वडा हुन्।
मेरो नाम रामपट्टी चौधरी हो, राजापुर नगरपालिका 3 नङ्गापुर। बारी बहुत डुबानमा छ, हामीहरू डुबान पर्छ, घर भत्काइदिन्छ, अरू हावाहुरी पनि चट्याङ आउँछ।
नमस्कार, मेरो नाम जयराम चौधरी हो, राजापुर वार्ड नम्बर 3। हाम्रो यता वार्ड नम्बर 3 यो बारी पीडित अनि चट्याङ हावाहुरी आउने गर्छ।
म नवराज खनाल, घर लम्कीचुवा नगरपालिका वार्ड नम्बर 1 घुरुवा हो। हाम्रो क्षेत्रमा प्राकृतिक विपद चाहिँ बढी आइलाग्ने देखिएको छ। कहीँ न कहीँ मेरो टोल पनि अछुतो त छैन, स्थानीय सरकारको नि मुख्य ध्यान हुनुपर्छ।
मेरो नाम नेत्रबहादुर बटाला, घर चाहिँ लम्कीचुवा नगरपालिका वार्ड नम्बर 1। मेरो घर टोल हल्का चाहिँ पर्छ, अगाडि रोडहरू काटिसकेपछि त्यो नाला व्यवस्था नहुँदाखेरि नालाहरूमा जम्मा भएर चाहिँ त्यस्तो डुबान हुने भनेको 7 नम्बरमा त्यो चाहिँ हाम्रो विद्यालय क्षेत्र वरिपरिको बासिन्दाहरूलाई एकदम डुबान हुन्छ। हेर्नुहोस्, बल्ल बल्ल एउटा चाहिँ कल्भर्ट चाहिँ निर्माण भएको छ, त्यसले गर्दाखेरि केही रात चाहिँ भएको छ।
मेरो नाम बबी देवी चौधरी हो, घर खरौला। हाम्रो अब उतातिर त्यही पानी परेपछि अलि बाटोको अप्ठ्यारो छ।
तिलकबाट थोके नै त्यस्तो, हामी मेरो घर त्यति डुबाउनु पर्दैन, त्यति म त्यति ऊ पनि चासो राख्दैन। अब अगाडितिर लाम्पति टोलतिर पर्छ अलिअलि।
मेरो नाम रेखा लम्किचुवा चारखवा, बुझ्न त बुझ्या छैन तर पर्दैन होला, त्यस्तो छैन, हामीले अहिलेसम्म परेको छैन।
मेरो चक्र नेपाने, लम्किचुवा 3 शान्ति टोल। विपदकोमा पर्छ हाम्रो टोल पनि, बाढीको जोखिममा चाहिँ छ, बाढी कटान त्यसमै छ भनौँ न। विपदको यो विषयमा खासै त्यति जानकारी पनि गराएको छैन, नगरपालिका त गइएको छैन, त्यति नगरपालिकाबाट पनि कोही त्यस्तो आउनु पनि भएको छैन।
कैलालीको लम्की र बर्दियाको राजापुर क्षेत्रका नागरिकको कुरा सुन्दा हामीले थाहा पायौँ अधिकांश नागरिक आफ्नो क्षेत्रमा आउन सक्ने विपदका बारेमा जानकार हुनुहुन्छ। उहाँहरूले विपद जोखिमको पहिचान गर्नुभएको छ।
आफू बसेको ठाउँमा भूकम्प, बाढी, पहिरो, आगलागी वा चट्याङ जस्ता कस्ता कस्ता विपद जोखिमका सम्भावनाहरू छन् त्यसबारेमा तपाईँ पनि सचेत र सतर्क रहनुहोस्। आफ्नो बस्ती, आवास वा अन्य पूर्वाधार प्रकोप तथा विपद जोखिमका हिसाबले कत्तिको जोखिम मुक्त या उच्च जोखिममा छन् पहिचान गर्नुहोस्। प्रकोप तथा विपद जोखिम बेलैमा पहिचान गर्न सकेमा हुन सक्ने नोक्सानी कम गर्न सहयोग पुग्छ।
कार्यक्रममा अब एकैछिन धादिङको नीलकण्ठतिर लागौं।
धादिङको नीलकण्ठ नगरपालिका विपदको उच्च जोखिममा रहेको नगर हो। बाढी, पहिरो, भूकम्प, चट्याङ जस्ता प्राकृतिक विपदको जोखिममा रहेको भए पनि अधिकांश नगरवासी यसबारेमा जानकार छैनन्। कतिपयलाई थाहा छ तर बाध्यतावश जोखिम भएकै क्षेत्रमा बसिरहेका छन्। धादिङबाट साथी सुशीला विश्वकर्माले एउटा सामग्री तयार पार्नु भएको छ, सुनौ है त।
नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 की खिलकुमारी पोखरेललाई विपदको बारेमा जानकारी छ, तर आफू बसिरहेको क्षेत्र विपद जोखिममा पर्छ कि पर्दैन भन्ने कुरामा भने उहाँ अनभिज्ञ हुनुहुन्छ।
कस्तो ठाउँमा विपद चाहिँ बढी जोखिम हुन्छ भन्ने कुराहरू ठ्याक्कै त्यस्तो विश्लेषण अध्ययन गर्ने कुराहरूमा म कमी नै छु, तर पनि सरसर्ती हेर्दा फेरि जोखिमलाई चाहिँ पहिचान गर्न सकिन्छ। ठुल्ठुलो बाढीहरू आउँदा फेरि कहिले काहीँ चाहिँ पहिरोले खोला थुनिँदा फेरि जोखिमहरू चाहिँ बजारमा एकदमै हुने चाहिँ मैले देखेको छु।
आफू बसिरहेको क्षेत्र विपदको जोखिममा रहेको थाहा हुँदा हुँदै पनि कतिपय नगरवासी सोही क्षेत्रमा बस्न बाध्य छन्। नीलकण्ठ नगरपालिका तिनकै दोलख गुरुङको घर बाढी पहिरोको उच्च जोखिममा छ, तर घर बनाउनु अघि जोखिममा पर्छ कि पर्दैन भन्ने कुरा थाहा नभएको र नगरपालिकासँग पनि जानकारी नलिएको हुनाले अहिले वर्षाको समयमा धादिङ बेसीको थोपल खोलामा बाढी आउँदा घरमा समेत क्षति पुग्ने गरेको उहाँले बताउनु भयो।
थोपल खोलाको चाहिँ हामी उच्च जोखिममा रहेछौँ भन्ने कुरा बिस्तारै थाहा हुँदै गयो। तटबन्धको व्यवस्था त गरेको छ, ढुक्क चाहिँ रहने अवस्था अझै छैन।
नीलकण्ठकै मुना गोतामे भने आफ्नो घर विपद जोखिममा छैन भन्ने कुरामा ढुक्क हुनुहुन्छ।
मेरो घर जोखिममा छैन भनेर अब त्यस्तो लागेर म नगरपालिका गएको छैन।
नगरपालिकाले जोखिम संवेदनशील भू उपयोग नीति बनाएर जोखिमयुक्त क्षेत्र पहिचान गरी काम गरिरहेको विपद व्यवस्थापन शाखाका प्रमुख विनोद अर्याल बताउनुहुन्छ।
नगरपालिकाले जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ युएसएआइडी र तयार नेपालको सहयोगमा। नीलकण्ठ नगरपालिकामा विगत 4 वर्षदेखि विपदजन्य घटनासँग सम्बन्धित धेरै क्रियाकलाप हामीले सञ्चालन गरेका छौँ। डिजास्टर हुने सम्भावित एरिया छ, त्यो एरियामा क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारे पनि योजना बनाएर हामीले कार्यान्वयनमा लिइरहेका छौँ। धादिङबेसी वरिपरिको अरुण खोलाको आसपासमा पनि अलिकति जोखिमयुक्त नै क्षेत्र हो त्यो, र त्यसै गरी हामीले 9 नम्बर, 10 नम्बर, 11 नम्बर का क्षेत्रहरूमा पनि अलि बढी संवेदनशील क्षेत्र नै भनेर
हरेक वर्ष विपदले जनधनको क्षति गरिरहेको छ। पालिका र विपदको क्षेत्रमा काम गर्ने सरकारवाला निकायको सेवाको बारेमा स्थानीय सरकारले नागरिकलाई जानकारी गराउनु पर्ने देखिन्छ। सुशीला विश्वकर्मा, रेडियो धादिङ, धादिङ।
हामी यति बेला रेडियो कार्यक्रम सुरक्षित आवासमा छलफल गर्दैछौँ र कार्यक्रममा अब भने नाटक सुन्ने पालो भएको छ।
अघिल्लो भागमा नगरपालिकाका मेयर सहित गाउँका मानिसहरू बसेर प्रकोप तथा विपद जोखिम आकलनबारे छलफल गरेका थिए, अनि हिँड्ने बेलामा मेयरले विपद सम्बन्धी नै एउटा छलफल छ भन्दै गाउँका मानिसलाई नगरपालिकामा बोलाएका थिए। अरूले नभ्याए पनि सोनम र सञ्जयलाई चाहिँ जसरी पनि आऊ है भनेका थिए। पालिकामा हुने छलफलमा उनीहरू जालन्। सुरक्षित आवाज, सुरक्षित बस्ती, नाटक श्रृङ्खला गाउँको गस्ती। सुनौ नाटक श्रृङ्खला गाउँको गस्तीको तेस्रो अङ्क।
आजको मौसम कति राम्रो छ है, कुल टाइपको
घाम पनि लागेको छैन, पानी पनि आएको छैन, शीतल मनमोहक।
त्यही माथि हाम्रो गाउँ हेर न कति चट्ट मिलेको, तल स्वार खोला, माथि पहाड, पहाडको फेदीमा बस्ती। अहो आज त खोला पनि कति सङ्ग्लो देखियो, मोहनी लाउने वातावरण।
गाउँ त बर्खाको समयमा झन् सुन्दर देखिने है, चट्टा तत्तै हरियाली, धान फुल्न लागेछन्। फेरि हाम्रो गाउँमा धान मात्रै होइन अरू उब्जनी पनि राम्रो हुन्छ।
त्यही भएर त गाउँ छोडेर जानै मन लाग्दैन नि, नभए त आफन्तहरूले यत्तिका पढेर के गाउँमै बसेको अब त जाने होला नि विदेश भनेर हैरान पारिरहन्छन्। उनीहरूलाई के थाहा गाउँमा बस्नुको मजा के छ।
हो त नि है।
हो नि, त्यही माथि तिमी जस्तो साथी छौ। अनि को जान्छ छोडेर?
के अरे?
होइन त, तिमी छौ, क्लबका अरू साथीहरू छन्, बुबा आमा हुनुहुन्छ, कसरी छोडेर जानु भन्या क्या
है? हो हो, गफै गफमा मात्रै ध्यान नदेऊ, चिप्ले लाऊ नि है, फेरि बिस्तारै हिँड।
ध्यान दिएर हिँडेको छु, कहाँ चिप्लिन्छु।
तिमीले हामीले आफ्नो र आफ्नो जीवनको बाटोको बारेमा मात्र ध्यान दिएर कहाँ पुग्छ र सञ्जय? यो सिङ्गो गाउँको ध्यान दिनुपर्छ। गाउँका सबैलाई विपद र यसबाट जोगिने उपायका बारेमा बुझाउनु छ, सिकाउनु छ।
त्यसैका लागि त हामी सँगसँगै छौँ नि।
तिमीलाई थकाइ त लागेको छैन नि कि? गाडी कुर्ने त एकछिन, नगरपालिकासम्मै जाने गाडी आइहाल्छ कि?
या छैन, तिमीलाई गाह्रो भयो भने पुऱ्याउँ, नत्र हिँडेरै जाउँ। हिँड्दा स्वास्थ्यको लागि पनि फाइदा, तिमीसँग मिठा मिठा गफ पनि गर्न पाइने, गाउँको सुन्दरता पनि देखिने।
मेरा गफ त के मिठो हुनु, गाउँको सुन्दरता चाहिँ हेर्दै हिँडौँ न त है।
सम्भावित जोखिमहरूबाट हुनसक्ने क्षति घटाउन सके, कति सुन्दर छ हाम्रो गाउँ हेर त।
हो, हामी सबैको पहलमा विपद जोखिम न्यूनीकरण गर्नुपर्छ।
गफ गर्दा गर्दै कति छिटो आइपुग्यो आज त पालिका पनि हेर त। ल,
झन्डै एक घन्टा लाग्यो, के को छिटो नि। ओहो, सबै आइसकेछन् क्यारे,
राति त्यत्रो पहिरो आयो।
ओ, सबैजना आइसक्नु भएको छ। नमस्कार है, नमस्कार
है, नमस्कार सबैजनालाई। नमस्कार है, कृष्ण दाई पनि आइपुग्नु भयो। नमस्कार है कृष्ण दाई।
ए ल, सबैजना आइसक्नु भएछ त, सबैलाई नमस्कार है, नमस्कार, पालिकामा स्वागत छ तपाईँहरू।
नमस्कार, नमस्कार।
ल, एकछिन चिया खाम अनि छलफल सुरु गरौँला है त।
चिया त खाँदै गरौँला नि प्रमुखज्यू, बरु छलफलै सुरु गरौँ। चिया नि आउँदै गर्छ, कुरा नि अघि बढ्दै गर्छ, के कसो
हो त? उसो भए त्यसै गरौँ। अब मैले आज तपाईँहरूलाई किन बोलाएको भने, तपाईँ हाम्रै गाउँको बारेमा, हाम्रै जीवन रक्षाको बारेमा छलफल गर्न बोलाएको है।
के कसो हो त, छलफल भएपछि थाहा भइहाल्छ नि।
हो दाई, आज हामी प्रकोप तथा विपद जोखिम पहिचान कसरी गर्ने र यसका फाइदाका बारेमा जान्दैछौँ। यसबारेमा हामीलाई यही विषयका विज्ञ रमिला श्रेष्ठले बुझाउँदै हुनुहुन्छ कि कसो रमिलाजी?
हो मेयरज्यू, सुरुमा त यो अवसरको लागि धन्यवाद, सबैलाई नमस्कार छ है। अब तपाईँ हामीलाई थाहा छँदैछ, प्राकृतिक भूबनोटका कारण नेपाल प्रकोपको हिसाबले उच्च जोखिममा छ। कतै पहिरोको जोखिम, कतै बाढीको, कतै डुबानको, कहिले आगलागी हुन्छ, फेरि कहिले चट्याङ पर्छ।
हो त नि, कहिले आफ्नै गाउँमा यस्तो विपद आइपर्छ, कहिले अर्काको गाउँमा परेको विपदबारे रेडियोले समाचार सुनाइरहन्छ।
त्यही भएर त यस्ता जोखिमयुक्त विपदको पहिचान गर्नुपर्छ वा थाहा पाउनुपर्छ भनेको नि।
अनि पहिचान चाहिँ कसरी गर्ने त? त्यही पनि पहिचान गरेर के हार्नु, आफ्नै ठाउँ त्यही हो, छोडेर जान पनि मिलेन कतै।
ल, तपाईँको पहिलो प्रश्नबाटै कुरा सुरु गर्छु है त। आफ्नो बस्ती, आवास वा स्कुल, अस्पताल जस्ता पूर्वाधार प्रकोप तथा विपद जोखिमका हिसाबले कत्तिको जोखिममुक्त छन् भनेर हामीले पहिचान गर्नै पर्छ। आफ्नो बस्तीमा कुन विपदको जोखिम छ अनि कत्तिको जोखिम छ थाहा पाउने र सोही अनुसार तयारी गर्ने। थाहा कसरी पाउने भन्दा पालिकाको मापदण्ड हेरेर वा हामी जस्ता यही विषयका विज्ञलाई सोधेर बुझेर।
मेरो कुरा फेरि पनि उयो हो क्या, थाहा पाएर के गर्ने?
थाहा पाएपछि वा आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित विपदको पहिचान गरेपछि त्यसबाट बच्न वा जोगिन सजिलो हुन्छ नि। आवश्यक पूर्वाधारहरू बनाउन पनि सजिलो हुन्छ, पूर्व तयारीहरू गर्न सकिन्छ।
जस्तै एक दुईवटा उदाहरण दिएर बुझाइदिनुहोस् न म्याम, त्यसो भयो भने सबैलाई बुझ्न सजिलो पनि होला।
भइहाल्छ नि, सुन्नुहोस् है त। हाम्रो आँखाले सुन्दर देखेका राम्रा ठाउँहरू पनि कतिपय अवस्थामा बस्नका लागि उचित नहुन सक्छन्। त्यसैले प्राविधिक जाँचबुझ गरेर मात्रै आफ्नो क्षेत्र कस्तो हो, कुन जोखिम छ बल्ल थाहा पाइन्छ। अनि थाहा पाउनुको फाइदा चाहिँ यस्तो हुन्छ।
कस्तो हुन्छ फाइदा?
जस्तै उदाहरणको लागि, तपाईँको बस्ती बाढीको जोखिममा छ भन्ने पहिचान भयो भने बाढीको जोखिम हेरी बस्ती नै अन्यत्र सार्न पनि सकिन्छ। वा खोलामा तटबन्ध लगाउन सकियो, तारजाली बाँध्न सकियो, बाढी आइहालेमा जोगिने उपाय ठिक पारेर बस्न सकियो, डुङ्गादेखि लामा लामा डोरीहरू तयारी अवस्थामा राख्न पनि सकियो। हेर्नुहोस्,
पहिरोको जोखिमयुक्त ठाउँ भनेर पहिचान भएको ठाउँमा घर बनाउनबाट जोगिने भइयो एउटा कुरा चाहिँ, अनि अर्को कुरा चाहिँ आगलागीको जोखिम पहिचानयुक्त क्षेत्र रहेछ भने दमकल तयारी अवस्थामा राख्ने अनि समुदायका मानिस आफै सचेत हुने गर्न सकियो, होइन म्याम?
ल गजब, एकदम ठिक भन्नुभयो। चट्याङको खतरा भएको क्षेत्र भए पानी पर्न थालेपछि, बिजुली चम्किन थालेपछि बाहिर निस्कन भएन। अनि आफ्नो ठाउँको जोखिम हेरिकन राहत उद्धारका सामग्री ठिक पार्ने, क्षति न्यूनीकरणका लागि पालिकालाई बजेट विनियोजनका लागि दबाब दिन लगाउन पनि सकियो।
ए हो है, हुन त आफ्नो क्षेत्रमा कस्तो खाले विपदको सम्भावना छ भन्ने बारेमा थाहा पाए त त्यसबाट जोगिन पूर्व तयारी गर्न सकिने रहेछ, अनि क्षति कम गर्न पनि सकिँदो रहेछ नि।
दाइले बल्ल बुझ्नुभयो कुरा।
त्यसैले त फेरि पनि दोहोऱ्याउँछु, आफ्नो टोलको सुरक्षा र आफू अनि आफ्नो परिवारको जीवनको रक्षाको लागि पनि आफ्नो क्षेत्रमा हुने जोखिमको पहिचान हुनु आवश्यक छ।
जोखिम संवेदनशील भूउपयोग नक्सामा नि हाम्रो टोल बस्तीमा रहेको प्रकोपयुक्त क्षेत्रहरूको पहिचान गरेको हुन्छ। प्रकोपयुक्त क्षेत्रबाट उत्पन्न हुन सक्ने विपद एवं क्षतिको आकलन गरी त्यसको न्यूनीकरण गर्ने योजना पनि बनाएको हुन्छ। प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्रको भूबनोटको आधारमा यो नक्सा बनाउँछ। नगरपालिकामा नै गएर पनि पालिकाले बनाएको नक्सा हेर्न सकिन्छ र आफ्नो जमिन कतिको प्रकोपयुक्त छ पत्ता लगाउन सकिन्छ।
हो त नि,
हाम्रो क्लबमा पनि एउटा प्रति छ, नभए पालिकाको वेबसाइट खोलेर मोबाइलबाटै पनि यो हेर्न सकिन्छ नि।
ल गजब, एकदम ठिक भन्नुभयो। यसबाट हामीले हुन सक्ने जनधनको क्षति घटाउन पनि सकिन्छ।
मैले पनि धेरै कुरा बुझेँ, अब त सबैले कुरा बुझ्नुभयो होला नि।
आफूले बुझेका कुरा आफ्नो घर छिमेक र बस्तीका अरूलाई पनि बुझाउनु होला नि है। सबै मिलेर हातेमालो गरे मात्रै हामी यस्ता जोखिमबाट जोगिन सकिन्छ नि।
कुन खाले प्रकोपले कस्तो खाले विपद जोखिम निम्त्याउँछ अनि त्यसले कस्तो हानि पुर्याउन सक्छ भन्ने कुराको पहिचान किन गर्ने भन्ने त तपाईँहरूले बुझिहाल्नु। यसबारेमा अझै धेरै बुझ्न मन लागे तपाईँहरू नगरपालिका नै आउन सक्नुहुन्छ, मलाई भेटे पनि भयो, भएन हाम्रो रमिलाजीलाई भेटे पनि हुन्छ, नभए फोन गरे पनि हुन्छ।
हो नि, अझ हामी त तपाईँहरू आफै सचेत बनेर हामीलाई खबरदारी गर्नुहोस् भन्ने चाहन्छौँ।
पालिकाले विपद जोखिम न्यूनीकरणको लागि आवश्यक सचेतनामूलक कार्यक्रमको लागि बजेट बढाउनु पर्यो मेयरज्यू। अनि राहत तथा उद्धार र पूर्वाधारका कार्यक्रमको लागि छुट्याएको रकम पनि पुग्दो छैन। आगामी दिनमा त्यतातर्फ ध्यान दिनुहोला।
ठिक छ, हामी सक्दो कोसिस गरिरहेका छौँ। तपाईँ हामी सबै मिलेर नै हाम्रो पालिकालाई सुन्दर, सके त विपद रहित, नसके विपदबाट हुनसक्ने क्षति कमभन्दा कम गर्ने कोसिस गर्ने हेर्नुहोस्।
ल त, यसबारेमा अझै जिज्ञासा भए केही जान्न बुझ्न मन लागे सोध्नु होला है त।
महत्त्वपूर्ण छलफलमा सहभागी हुनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। यसबारेमा अझै धेरै बुझ्न मन लागे तपाईँहरू नगरपालिका नै आउन सक्नुहुन्छ, नभए फोन गरे पनि हुन्छ। चिया खाजा खान बाँकी हुनुभएकाले खाएर निस्किनु होला है, मेरो अर्को मिटिङ छ, म चाहिँ अहिले निस्किन्छु।
तपाईँहरूलाई पनि धन्यवाद।
सबैलाई धन्यवाद है, सबैलाई, सबैजना आइदिनु भयो।
मैले अहिले बिदा मागे, काम धेरै छ, के गर्नु, कामकै काम हो।
ल हामी पनि बिस्तारै जाउँ है सञ्जय।
जाउँ जाउँ, सबैजना हिँडिसके हामी चाहिँ किन बस्नु, फेरि ढिला होला।
हो, अनि सञ्जय आजको छलफल कस्तो लाग्यो तिमीलाई?
एकदमै उपयोगी।
नानी सोनम, सञ्जय पर्ख, परसम्म सँगै जाउँ न त, उतै त जाने हो नि होइन?
ए हुन्छ दाइ, आउनुहोस् न, गफ गर्दै जाउँला।
हुन्छ हुन्छ, आउनु। अब आज छलफलमा भएको कुरा गर्दै हिँडौँला, के भयो त होइन, बाटो पनि कटिने।
ल हिँडौँ।
ल दाइ, दाइ अघि अघि, हामी पछि पछि।
ल हिँड्नु हिँड्नु।
सुन्नुभयो नाटक श्रृङ्खला गाउँको गस्तीको तेस्रो अङ्क। नाटक श्रृङ्खला गाउँको गस्तीको तेस्रो अङ्कमा मेयरकै अग्रसरतामा प्रकोप तथा विपद जोखिम पहिचानका बारेमा पालिकामा छलफल भयो। नगरपालिकालाई विपदबाट हुन सक्ने क्षतिबाट जोगाउन मेयर र सोनमको क्लबले के काम गर्लान्, उनीहरूको काममा कुनै अवरोध पो आउने हो कि, आगामी भागमा पक्कै पनि थाहा हुनेछ।
रेडियो कार्यक्रम सुरक्षित आवासमा यतिन्जेल हामीले आम नागरिकका कुरा, स्थानीय तहका विज्ञ तथा जनप्रतिनिधिका कुरा र रेडियो नाटक समेत सुनिसक्यौं। प्रकोप तथा विपद, यसबाट हुन सक्ने जोखिम र जोखिम पहिचान तथा आकलन र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीका बारेमा हामीले यस कार्यक्रममा छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा हामी प्रकोप तथा विपद जोखिम पहिचानका बारेमा कुराकानी गरिरहेका छौं।
कार्यक्रममा अब भने विज्ञको कुरा सुन्ने पालो भएको छ।
नमस्कार, म सञ्जय प्रति आज म तपाईँहरूसँग प्रकोप र विपद जोखिमलाई कसरी पहिचान गर्ने भन्ने कुरामा कुराकानी गर्नेछु। प्रकोप र विपद जोखिमलाई हामीले सबैभन्दा पहिला बुझ्नुपर्ने हुन्छ। प्रकोप भनेको चाहिँ कुनै पनि नगर क्षेत्रहरूमा विद्यमान रहिरहेको अवस्था हुनसक्छ र त्यो प्रकोप जब विपदमा बदलिन्छ अथवा सम्भावना हुन्छ विपदमा बदलिने त्यसपछि चाहिँ के भने यसले चाहिँ ठुलो क्षति निम्त्याउन सक्छ। त्यसैले यसको चाहिँ पहिचान गर्नको लागि नगरपालिका नगरवासीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने हुन्छ र यसमा यो पहिचान गर्ने सम्बन्धमा नगरमा र नगरवासीहरूमा चाहिँ के भने यसका चाहिँ विधिगत कुराहरूको जानकारी नहुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ नगरपालिकाले विशेषज्ञहरूको सेवा लिएर प्रकोप र त्यसबाट निम्तिन सक्ने सम्भावित जोखिमहरूको चाहिँ पहिचान गरेको हुन्छ। केही नगरपालिकाहरूमा यस्तो अभ्यास सुरु भइसकेको छ, म यहाँलाई जानकारी गराउन चाहन्छु। प्राकृतिक कारणले निम्तिन सक्ने विपदहरू भएको हुनाले किन निम्तिन सक्छ, त्यसका नियमहरू के हुन्, त्यसको पछाडि के कस्ता कारणहरू छन् भन्ने कुराको वैज्ञानिक आकलन र विश्लेषण गर्नुपर्ने हुन्छ। त्यसैले यो पहिचान गर्ने अवस्थामा चाहिँ यसको निश्चित विधिहरू अप्नाएर विशेषज्ञहरूले यसको चाहिँ पहिचान र आकलन गर्दछन्। तर यसमा चाहिँ विशेषज्ञहरूको मात्र होइन जनसमुदायको पनि ठुलो यसमा भूमिका हुन्छ। जस्तै यहाँहरूलाई मैले भन्न चाहेँ, अब विशेषज्ञले पहिचान गरेको जोखिमहरू, पहिचान गरेका प्रकोपहरू एउटा विशेषज्ञताको आधारमा र वैज्ञानिक विश्लेषणको आधारमा उहाँहरूले गर्नुभयो भने त्यसलाई चाहिँ हामीले त्यो ठिक हो कि होइन अथवा त्यसमा केही कमी कमजोरीहरू छन् कि, अङ्ग्रेजी भाषामा भन्दाखेरि त्यसको भ्यालिडेसन भन्छौँ हामी, त्यो भ्यालिडेसन गर्नको लागि चाहिँ नगरवासीहरूको ठुलो भूमिका हुन्छ। जस्तो मैले यहाँहरूलाई एउटा उदाहरण दिएँ, नीलकण्ठ नगरपालिकामा हामीले यो जोखिम पहिचान प्रकोपको पहिचान गर्दाखेरि हाम्रो वैज्ञानिक विश्लेषणको साथसाथै नगरवासी वडाका अध्यक्षहरू विपद सम्बन्धी काम गर्ने त्यहाँका कर्मचारीहरूसँग बसेर हामीले पहिचान गरेका कुराहरू यहाँहरूको अनुभव र यहाँहरूले देख्नुभएका विपद र प्रकोपको चाहिँ स्थितिसँग चाहिँ मेल खान्छ कि खाँदैन भन्ने कुराहरू छलफल गरेका थियौँ र त्यो छलफल सँगसँगै हामीले स्थलगत अध्ययन पनि गरेर सँगसँगै यो भनौँ समुदायको चाहिँ प्रतिनिधित्व गर्ने सरकारवालाहरूसँग गएर जाँदाखेरि हामीले कतिपय अवस्थामा वैज्ञानिक विधिबाट पहिलाउन नसकेका कुराहरू समुदायको जानकारी उहाँहरूको अनुभवबाट पनि यसलाई चाहिँ हामीले चाहिँ के भने अझ पूर्ण बनाउन सकेका थियौँ। कस्ता किसिमका प्रकोपहरूलाई यसले समेट्दछ भनेर भन्यो भने पहाडी क्षेत्रहरूमा सबैभन्दा ठुलो प्रकोप भनेको चाहिँ पहिरोको देख्छु म। जस्तै तराई क्षेत्रमा हेऱ्यो भने त्यहाँ चाहिँ बाढीको प्रकोप अलि बढी देखिन्छ। त्यसैले यसमा सबैभन्दा पहिला चाहिँ यो के प्रकोपहरू चाहिँ नगरपालिकामा विद्यमान छन् त भन्ने कुरालाई चाहिँ यसले पहिचान गर्दछ। नक्सामा चाहिँ के देखाइन्छ भनेर भन्दाखेरि कुन नगरपालिकामा कुन कुन क्षेत्रमा कस्ता कस्ता प्रकारका चाहिँ प्रकोपहरू छन् र ती प्रकोपहरूमध्ये कुन प्रकोप चाहिँ भोलि विपदमा सम्भावित विपदमा परिवर्तन हुनसक्छ भन्ने कुराको चाहिँ हामीले आकलन गर्दछौँ र त्यसपछि अब आउन सक्ने जोखिमहरूलाई चाहिँ त्यो नक्सामा हामीले चाहिँ त्यसको नक्साङ्कन गरेका हुन्छौँ। त्यसैले यहाँहरूले चाहिँ यदि यहाँको नगरपालिकामा यस्तो किसिमको प्रकोप र जोखिमलाई पहिचान गरिएका नक्साहरू छन् भने नगरपालिकामा गएर अथवा नगरपालिकाबाट आएका प्रतिनिधिहरूले सूचना लिएर आएका प्रतिनिधिहरूले लिएको सूचनालाई ध्यानपूर्वक सुनिदिनुपर्ने हुन्छ र यसलाई चाहिँ बुझ्नलाई त्यति गाह्रो छैन किनभने त्यहाँ चाहिँ विभिन्न किसिमका रङहरू प्रयोग गरेर विभिन्न किसिमको तथ्याङ्कहरू राखेर यो नक्साङ्कन गरिएको हुन्छ। यो असाध्यै महत्त्वपूर्ण कुरा पनि हो र म यहाँलाई निवेदन गर्दछु नगरपालिकामा एकपटक जानुस् अथवा नगरपालिकाबाट आएका प्रतिनिधिहरूले यस्ता विषयमा छलफल गर्न आएको ठाउँमा सक्रिय रूपमा सहभागी भइदिनुहोस् र यसले गर्दाखेरि यहाँहरूको नगरलाई सुरक्षित बनाउन मद्दत गर्दछ र अर्को पटक फेरि एउटा नयाँ विषयमा फेरि म कुरा गर्न यहाँहरू समक्ष आउनेछु। अहिलेलाई धन्यवाद।
सुनिहाल्नुभयो बिगेका कुरा। बिगेको कुरा सुनिसकेपछि तपाईँले विपद जोखिम पहिचानका बारेमा धेरै कुरा थाहा पाउनुभयो होला भन्ने हामीलाई विश्वास छ। तपाईँको नगरपालिकाले विपद जोखिमको पहिचान कसरी गरेको छ भनेर थाहा पाउन त तपाईँ एकपटक नगरपालिका पुग्ने पर्छ।
आज थोरै समय यस विषयको जानकारी लिन छुट्याउनु भयो भने यो जानकारीले भोलि तपाईँलाई विपदको ठुलो जोखिमबाट जोगाउन सक्छ अनि यो जानकारी लिन कुनै शुल्क पनि त लाग्दैन।
तपाईँ हामीले बाल्यावस्थादेखि नै विपद बाजा बजाएर आउँदैन भन्ने गरेको त सुनेकै छौँ।
हो नि,
हुने हार दैव नटार।
त्यस्तो होइन नि, विपद बाजा बजाएर नआए पनि यसले गर्न सक्ने हानिलाई कम गर्न, यसबाट सुरक्षित हुन र बच्न सकिन्छ।
तर कसरी?
सबैभन्दा पहिला त तपाईँ हामी आफै सचेत हुनुपर्छ अनि आफ्नो बसोबास र जीविकोपार्जनका लागि सुरक्षित ठाउँ छान्नै पर्छ।
कसरी त नि, कसरी?
जस्तो कि घर बनाउँदा यदि खोलाको किनार छ भने कम्तीमा पनि 100 मिटर अनिवार्य छाड्नै पर्छ। अनि जोखिम संवेदनशील भू उपयोग नक्साले पालिकाभित्र पहिचान गरेका पहिरो जान सक्ने ठाउँहरूमा पनि घर तथा कुनै पनि पूर्वाधार बनाउनु हुँदैन।
ए, हो र भने?
हो त, बसोबास, जीविकोपार्जन वा व्यावसायिक प्रयोजनका लागि आफूले उपयोग गरिरहेको जमिन कस्तो छ भनेर अरू पनि धेरै कुरा जान्न मन छ भने जोखिम संवेदनशील भू उपयोग नक्सा तपाईँका लागि एकदमै उपयोगी हो। यो नक्सामा देखाइएका जोखिम कम भएका तथा विकास निर्माणका लागि उपयुक्त भनी पहिचान गरिएका भूमि क्षेत्रहरूले तपाईँ र तपाईँको लगानीलाई प्रकोप तथा विपद जोखिमबाट जोगाउँछ।
तपाईँ पनि जोखिम संवेदनशील भू उपयोग नक्साका बारेमा थप कुरा बुझ्न आफ्नो पालिकाको वडा कार्यालय, विपद व्यवस्थापन केन्द्र वा नगरपालिकाको कार्यालयमा आजै सम्पर्क गर्नुहोस्।
भोलि होइन, आजै थालौं विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौं।
सामाजिक हितका लागि USAID को तयार नेपाल परियोजनाद्वारा जारी सन्देश।
यो जानकारीमूलक सन्देश तथा कुराकानीसँगै हामी कार्यक्रम सुरक्षित आवासको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम कस्तो लाग्यो? तपाईँले आफ्ना सल्लाह र सुझाव हामीलाई हाम्रो फेसबुक पेज सुरक्षित आवास मार्फत दिन सक्नुहुन्छ। साथै अहिले तपाईँले सुनिरहनु भएको रेडियो मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुन्छ।
यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँलाई धन्यवाद। कार्यक्रम निर्माणका लागि सघाउने USAID को तयार नेपाल परियोजनालाई पनि विशेष धन्यवाद। अर्को श्रृङ्खलामा फेरि अर्को विषयमा छलफल गर्न आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक प्रकाश लामिछाने, उत्पादन सहकर्मी सुविता रिसाल तथा स्थलगत सामग्री पठाएर सहयोग गर्नुहुने सुशीला विश्वकर्मा, देवानन्द नेउपाने र मीन अधिकारीलाई धन्यवाद भन्दै म राधाकृष्ण दिताल
अनि म गीता चिमोरिया बिदा हुन्छौँ।
भोलि होइन, आजै थालौँ विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गरिहालौँ। नमस्कार।
यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस रेडियो कार्यक्रमका सामग्री अगोरा क्रिएसनका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचारको प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।